الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام ہے آسان درس قرآن، اس میں آپ کو خوش آمدید کہتے ہیں۔ اللہ رب العالمین ہم سب کو قرآن مجید فرقان حمید کی خوبصورت تعلیمات پر عمل کرنے کی توفیق عطا فرمائے، اور قرآن مجید فرقان حمید میں جن چیزوں سے منع کیا گیا ہے اس سے رکنے کی توفیق عطا فرمائے۔ ناظرین اکرام، اس پروگرام میں بالترتیب قرآن مجید فرقان حمید کی آیات طیبہ کا درس یہ جاری ہے، اور یہ سلسلہ چھٹے پارے سورہ مائدہ کی آیت نمبر 41 تک پہنچا ہے۔ آج ہم انشاءاللہ اپنے اس درس کا آغاز سورۃ المائدہ کی آیت نمبر 42 سے کریں گے۔ اس آیت سے پہلے جو کچھ سیاق و سباق چلتا ہوا آ رہا ہے، آیات مبارکہ ہیں، اس میں یہودیوں کی بالخصوص ایک بری حرکت اور برا عمل کہ وہ اللہ کے کلام کو، اللہ رب العالمین کے احکامات کو اپنی جگہوں سے تبدیل کر دیتے تھے۔ وہ کیسے کہ امیر آدمی ہوتا اس کے لیے فیصلہ کچھ اور کرتے، اور اگر کوئی غریب ہوتا تو اس کے لیے فیصلہ کچھ اور کرتے، اگر ان میں سے کوئی پیسے دے دیتا تو وہ اپنے ان بڑے لوگوں سے آیات کے اندر بھی ہیر پھیر کروا لیتے تھے، تحریف کروا دیتے تھے۔ تو اللہ رب العالمین نے ان کی مذمتوں کو بیان فرمایا، بلکہ ایک واقعہ بھی ہوا کہ جو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے پاس ایک فیصلہ کروانے کے لیے آئے تھے تو آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے فرمایا کہ تمہاری تورات میں اس کے حوالے سے واضح طور پر یہ احکامات موجود ہیں، یعنی حضور علیہ السلام نے بھی فیصلہ ویسے ہی کیا جیسے تورات شریف کے اندر موجود تھا، مگر وہ اس حکم کو چھپا رہے تھے۔ اب آگے اللہ پاک نے جو ان کی بری صفات کو بیان کیا تو وہ آیت نمبر 42 سے یہ سلسلہ آج کا ہمارا شروع ہوگا۔ اللہ رب العالمین ارشاد فرماتا ہے، بسم اللہ الرحمن الرحیم، سماعون للکذب اکالون للسحت فإن جاءوک فاحکم بینہم او اعرض عنہم وإن تعرض عنہم فلن یضروک شیئا وَإِنْ حَكَمْتَ فَحْكُمْ بَيْنَهُمْ بِالْقِسْطُ إِنَّ اللَّهَ يُحِبُّ الْمُقْسِطِينَ۔ ترجمہ، بہت جھوٹ سننے والے بڑے حرام خور ہیں، تو اگر تمہارے حضور حاضر ہوں تو ان میں فیصلہ فرماؤ یا ان سے منہ پھیر لو۔ یعنی دونوں چیزوں کا نبی پاک صلی اللہ علیہ وسلم سے فرمایا گیا کہ یہ آپ کو اختیار ہے، اور اگر آپ ان سے منہ پھیر لوگے تو وہ تمہارا کچھ نہ بگاڑ سکیں گے، وہ کچھ نقصان نہیں پہنچا سکتے، اور اگر آپ ان میں فیصلہ فرمائیں، انصاف کے ساتھ فیصلہ کر دیں، بے شک اللہ انصاف کرنے والوں کو پسند فرماتا ہے۔ یہ دونوں طرح کے لوگ کہ جو پیسے لے کر اس حکم کو تبدیل کرتے تھے، یہودی حکمران، یا انہی میں سے ان کے جو پادری جو رشوتیں لے کر اس حکم کو تبدیل کر دیتے تھے۔ تو رشوت لینا دینا، یہ ہمارے دین نے بھی اس کی مذمت کو بیان فرمایا، اور یہاں پہ بھی ارشاد فرمایا کہ وہ حرام کھاتے ہیں۔ سماعون للکذب اکالون للسحت، ناپاک کھاتے ہیں، حرام کھاتے ہیں اور جھوٹ سنتے ہیں۔ یہ جو ارشاد فرمایا سحت، یعنی سحت کھاتے ہیں، نبی پاک صلی اللہ علیہ وسلم کے ایک حدیث ہے جس میں حضور علیہ السلام نے ارشاد فرمایا جو گوشت سحت سے پلا تو وہ آگ کا زیادہ حقدار ہے۔ عرض کی کہ یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، یہ کیا ہے، سحت سے کیا مراد ہے؟ تو فرمایا کہ فیصلہ کرنے میں رشوت لینا، رشوت لینے والا اور دینے والا دونوں کیا ہیں، کلاہما فی النار، دونوں جہنمی ہیں۔ جب کوئی آدمی اپنے کام بنانے کے لیے حکمرانوں کو، دیگر جگہوں پر رشوتوں سے کام لیتے، ایک ہوتا ہے اپنے حق کے حصول کے لیے کوئی آدمی کام کرتا ہے، اس کی تو بعض صورتیں گنجائش والی نکلتی ہے، اور ایک ہے اپنا وہ جو حق نہیں ہے لیکن کوئی اور کام بنانے کے لیے رشوتیں دینا۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم के पास एक मरतबा जब आप आमिल बनाकर ज़कात लेने के लिए लोगों को भेजते थे, तो एक शख्स ने आकर कहा कि ये ज़कात का माल है और ये उन लोगों ने मुझे तोहफ़ा दिया है। तो आप सल्लल्लाहु अलैहि वसल्लम बड़े नाराज़ हुए। वैसे आम तो तोहफ़ा लेन देन अच्छी बात है, लेकिन यहाँ वो तोहफ़ा तोहफ़ा नहीं था, वो रिश्वत दिया जा रहा था एक तरह का उस आमिल को। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर खुतबा दिया और फरमाया कि तुम्हें से कोई आदमी जब मैं किसी जगह उसके ज़कात लेने के लिए भेजता हूँ तो वो कहता है ये तोहफ़ा है और ये मेरा है, तो फरमाया कि ये अपने माँ बाप के घर नहीं बैठ जाता, देखते हैं फिर इसको कितने तोहफे वहां मिलते हैं। तो ये एक मुजम्मत बयान फरमाई और फरमाया कि जिस चीज का हक नहीं बनता और वो कोई आदमी उसमें से उठा ले, और क्यामत के दिन वो अल्लाह की बारगाह में ऐसे आएगा कि उसको उठाए वो चाहे ऊंट हो, बकरी हो, कुछ है। तो एक तवील आप सल्लल्लाहु अलैहि वसल्लम ने खुतबा इरशाद फरमाया और वहां ये बात इरशाद फरमाई कि ये तोहफा तोहफा नहीं है, बल्कि इस पर रिश्वत के अहकामात आपने जारी फरमाए। तो आप सल्लल्लाहु अलैहि वसल्लम से फरमा दिया कि आप इनसे एराज करें यहूद से, खुद अपना मामला इनका, तो ये आपको कोई नुकसान नहीं पहुंचाएंगे, फैसला करें तो फिर आप इंसाफ के साथ फैसला फरमा दें। और इख्तियार भी दे दिया कि आपको फैसला करें ना करें, यह दोनों चीजों का आपको इख्तियार है। और अगली आयत में इरशाद फरमाया वकैफ युहक्किमूनका वइंदहुमुत्तौरात फीहा हुक्मुल्लाह सुम्मा यतवल्लौना मिन बाद ज़ालिक वमा उलाइका बिल मुमिनीन। तर्जमा, और ये आपको कैसे हाकिम बनाएंगे हालांकि उनके पास तौरात मौजूद है जिसमें अल्लाह का हुक्म मौजूद है, इसके बावजूद ये मुंह फेरते हैं और ये ईमान लाने वाले नहीं हैं। ये वही बात कि जो तौरात शरीफ में हुक्म मौजूद था ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आ गए कि यहां से कुछ हुक्म अलग मिलेगा, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने यही फरमा दिया कि यहां भी यही हुक्म है और तौरात में यह मौजूद है। तो फरमाया ये आपकी रिसालत के इनकार करने वाले, यानी आपको भी नबी नहीं मानते और तौरात का भी यूं इनकार कर रहे हैं कि हुक्म मानने से इनकार कर रहे हैं। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह पाक ने इरशाद फरमाया कि आप इनके दरमियान कैसे फैसला करेंगे, आप कैसे हाकिम, या आपको क्यों हाकिम बनाते हैं हालांकि उनके पास तौरात मौजूद है और उसमें अल्लाह का हुक्म भी मौजूद है। अगली आयत में अल्लाह पाक इरशाद फरमाता है इन्ना अनज़लना तौरात फीहा हुदा व नूर يحكم بها النبيون الذين أسلموا للذين هادوا والربانيون والربانيون والأحبار بما استحفظوا من كتاب الله وكانوا عليه شهداء فلا تخشوا الناس واخشوني ولا تشتروا بآياتي ثمنا قليلا ومن لم يحكم بما أنزل الله فأولئك هم الكافرون। तर्जमा, बेशक हमने तौरात नाजिल फरमाई जिसमें हिदायत और नूर है, फरमा बरदार नबी और रब्बानी उलमा और फुकहा यहूदियों को उसी के मुताबिक हुक्म देते थे क्योंकि उन्हें अल्लाह की उस किताब का मुहाफिज बनाया गया था और वो खुद उस पर गवाह थे। तो लोगों से खौफ ना करो, मुझसे डरो और मेरी आयतों के बदले थोड़ी जलील कीमत ना लो, और जो उसके मुताबिक फैसला ना करें जो अल्लाह ने नाजिल किया है तो वही लोग काफिर हैं। यहाँ पे अल्लाह पाक ने उन यहूद से ये फरमाया है कि इनके पास तौरात मौजूद है, उसमें हिदायत है, नूर है, और जो नबी अंबिया और इसी तरीके से रब्बानी उलमा अल्लाह का खौफ रखने वाले जो उलमा हैं और फुकहा हैं, कहा कि वो तो उन्हें वही कहते थे जो तौरात में मौजूद है और खुद नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के पास ही आए तो आप अलैहिस्सलाम ने भी यही हुक्म दिया कि वो तुम्हारी तौरात में यही लिखा हुआ है। तो ये फरमाया कि वो तो इन्हीं को यही हुक्म देते थे, लेकिन ये यहूद अपनी उस नफ्स के मुताबिक हुक्म ना होने की वजह से उसे तब्दील करते थे और फिर इनमें से वो लोग जो पैसे लेके हुक्म चेंज करते थे, फैसला चेंज करते थे, उनसे कहा गया कि तुम लोगों से ना डरो, मुझसे डरो। और ये बिल्कुल जलील कीमत, यानी कीमत जितनी भी हो सके वो इस मुकाबले में वो जलील कीमत ही रहेगी, वो थोड़ी कीमत जलील कीमत ही रहेगी। अब अगर कोई आदमी करोड़ों रुपए लेकर भी अल्लाह का हुक्म माज़ अल्लाह तब्दील करने पर तुले कि भाई इसकी जगह ये हुक्म देता हूं, तो ये भले दुनिया सारी ना ले ले तो ये इसके आगे कुछ भी नहीं, ये हकीर है सारी सब कुछ है। تو فرمایا کہ یہ ذلیل قیمت، تھوڑی قیمت، یہ ذلیل قیمت لے کر یہ میرے احکامات، میری آیتوں کو نہ بدلو، یہ اللہ پاک نے بیان فرما دیا۔ اور آج بھی علماء کے لیے یہی احکامات ہیں، ہر آدمی جو کسی منصب پر ہے، جو اللہ کے احکامات آگے پہنچاتا ہے یا فیصلہ کرتا ہے، تو دنیا کی کسی قیمت اور دنیا کی رقم لالچ میں آ کر وہ اللہ کے احکام کے برعکس کوئی بھی کوئی فیصلہ نہ کرے اور نہ لوگوں سے ڈرے کہ لوگ کیا کہیں گے، میں اللہ کا حکم سنا رہا ہوں، لوگ کیا کہیں گے، لوگوں کی مرضی جو کچھ کہتے رہے، دین کا جو حکم ہے وہ ظاہر اپنی جگہ رہے گا، اور اللہ اور اس کے رسول کے احکامات کو پہنچانا یہ علماء کی ذمہ داری ہے، اور وہ انہیں اسی طریقے سے پہنچائیں۔ اور پھر ان آیات میں یہ بات بھی ارشاد فرما دی گئی کہ پیچھے جیسے آیات میں احکامات تھے اور وہ احکامات پچھلی شریعتوں والے منسوخ نہ ہوئے تو وہ ہم پر بھی لازم ہو گئے، اسی طریقے سے جیسے ایک رجم کا حکم موجود ہے باقاعدہ، جو پچھلی شریعتوں میں بھی تھا، تورات شریف میں تھا اور منسوخ نہیں ہوا، تو یہ ہم پر بھی لازم ہے۔ آگے اللہ پاک نے ارشاد فرما دیا، کچھ اور حدود کو بیان فرمایا یہاں پر، وَكَتَبْنَا عَلَيْهِمْ فِيهَا أَنَّ النَّفْسَ بِالنَّفْسِ وَالْعَيْنَ بِالْعَيْنِ وَالْأَنْفَ بِالْأَنْفِ وَالْأُذُنَ بِالْأُذُنِ وَالسِّنَّ بِالسِّنِّ وَالْجُرُوحَ قِصَاصٌ فَمَن تَصَدَّقَ بِهِ فَهُوَ كَفَّارَةٌ لَّهُ وَمَن لَّمْ يَحْكُم بِمَا أَنزَلَ اللَّهُ فَأُولَٰئِكَ هُمُ الظَّالِمُونَ۔ اور ہم نے تورات میں ان پر لازم کر دیا تھا کہ جان کے بدلے میں جان، اور آنکھ کے بدلے میں آنکھ، اور ناک کے بدلے ناک، اور کان کے بدلے کان، اور دانت کے بدلے دانت، یعنی ان کا قصاص لیا جائے گا، اور تمام زخموں کا قصاص ہوگا، پھر جو دل کی خوشی سے خود ہی خود کو قصاص کے لیے پیش کر دے تو یہ اس کا کفارہ بن جائے گا، اور جو اس کے مطابق فیصلہ نہ کرے جو اللہ نے نازل کیا ہے تو وہی لوگ ظالم ہیں، تو وہی لوگ ظالم ہیں۔ یہاں پر بھی وہی احکامات بیان ہوئے کہ جو پچھلی شریعتوں میں تھے اور منسوخ نہ ہوئے، تو ہمارے لیے بیان کیے تو ہمارے لیے بھی یہی احکامات ہیں، ہم ان کی ڈیٹیل تفصیل وہ چکے موجود ہے۔ اب یہ فرما دیا جان کے بدلے جان، آنکھ کے بدلے آنکھ، ناک کے بدلے ناک، کان کے بدلے کان، دانت کے بدلے دانت، اور زخموں میں قصاص ہے، وہ اس میں بھی کافی ڈیٹیل اور تفصیل اس کی جو بیان ہوئی احادیث طیبہ میں اور آگے فقہی کتابوں کے اندر اس کے احکامات اور جزیات وہ موجود ہیں۔ کچھ لوگ یہ سمجھے عورت کے بدلے میں کسی مرد کو قتل نہیں کیا جائے گا، قصاصاً اسے نہیں مارا جائے گا، لیکن یہاں یہ فرما دیا اس میں کوئی مرد اور عورت کا کوئی فرق نہیں، اور ان تمام کے لیے وہ قصاص بیان کر دیا، لیکن ساتھ یہ بھی ارشاد فرمایا فمن تصدق بہ فہو کفارۃ اللہ۔ اب اگر کوئی شخص قاتل ہے، جرم کرتا ہے اور خود ہی اپنے آپ کو پیش کر دے کہ یہ جو اللہ کی شرعی حد ہے یہ میرے اوپر نافذ کر دی جائے، تو یہی اس کے لیے کفارہ ہے، یعنی آخرت میں معافی کے لیے یہ کفارہ ہے، جو سزا اس پہ دنیا کے اندر وہ وارد ہوئی جو اس کی بنتی ہے۔ اور میں بارہا اس دروس میں اور ان آیات کے تحت یہ عرض کر چکا ہوں کہ یہ قصاص اور اس طرح کی جو شرعی حدود کو بیان کیا گیا ہے تو یہ حاکم اسلام کا کام ہے، یہ عام لوگوں کا کام نہیں ہے کہ وہ ان چیزوں کو اپنے ہاتھ میں لیں اور خود وہ نافذ کریں، بالکل ایسا نہیں ہے، بلکہ یہ اسلامی حکمرانوں کا اور حکومت اسلامیہ کا کام ہے کہ وہ ان حدود کا اجرا کریں، ان کو جاری کریں۔ قاتل اگر خود پیش ہوا تو آخرت کے گناہ سے معاف وہ ہو جائیں گے، لیکن دنیاوی سزا وہ اپنی جگہ ہے۔ ہاں جس کا حق ہے، صاحب حق اپنا حق معاف کر دے تو یہ معاف بھی کر سکتا ہے۔ اب کسی کی آنکھ ہے، کان ہے، کچھ بھی ایسا معاملہ ہو جو سامنے سے نقصان پہنچائے تو وہ قصاص نہیں لیتا بلکہ اس کی جگہ معاف کر دیتا ہے، تو یہ بھی معاف ہو جائے گا کہ ہر آدمی اپنا جو حق ہے وہ معاف کرنے کا بہرحال اسے اختیار موجود ہے۔ وَقَفَّيْنَا عَلَىٰ آثَارِهِمْ بِعِيسَى ابْنِ مَرْيَمَ مُصَدِّقًا لِّمَا بَيْنَ يَدَيْهِ مِنَ التَّوْرَاةِ وَآتَيْنَاهُ الْإِنجِيلَ فِيهِ هُدًى وَنُورٌ وَمُصَدِّقًا لِّمَا بَيْنَ يَدَيْهِ مِنَ التَّوْرَاةِ وَهُدًى وَمَوْعِظَةً لِّلْمُتَّقِينَ۔ اور ہم نے ان نبیوں کے پیچھے ان کے نقش قدم پر عیسیٰ بن مریم کو بھیجا، اس تورات کی تصدیق کرتے ہوئے جو اس سے پہلے موجود تھی، اور ہم نے اسے انجیل عطا کی جس میں ہدایت اور نور تھا، اور وہ انجیل اس سے پہلے موجود تورات کی تصدیق فرمانے والی تھی اور پرہیزگاروں کے لیے ہدایت اور نصیحت تھی۔ اب یہاں پر कि पहले हजरत मूसा अलैहिस्सलाम आए, अब आ गए आयत मुबारक में फरमा दे कि ईसा अलैहिस्सलाम इनको इंजील दी, इंजील में भी वही हिदायत वो नूर है, और ये तस्दीक भी कर रही है जो इससे पहले तौरात शरीफ थी कि उस किताबों की तस्दीक भी ये इंजील कर रही है, और मुत्तकीन लोगों के लिए इसमें नसीहतें हैं। यहाँ पर यह बात याद रखे कि इंजील में फिर बाद वो आकामात जो तौरात में मौजूद थे उनको मनसूख भी किया गया, वो इंजील में बयान कर दिए गए। लेकिन फरमाया कि इंजील पर अब अमल करना, यानी अब ये ज़रूरी है, ये अल्लाह के अकामात हैं, और ये भी तो अल्लाह रब्बुल आलमीन की किताब है, जो अल्लाह ने चाह बाकी रखा, जो चाह मनसूख फरमा दिया अब इसमें। और ये भी एक एक तरतीब और एक अंदाज बयान किया जा रहा है कि जो भी अल्लाह की तरफ से बरहक नबी दुनिया में मबूस हुए, रब ने उन्हें जो किताबें अता फरमाई वो पहली की तस्दीक भी करते हैं, जो कुछ उनको मिला उनकी तस्दीक की, अब जो अल्लाह ने उन पर नाजिल किया वो आगे उन्होंने लोगों तक पहुँचा दिया। और ईमान वाले और मुत्तकीन लोग जो उन पर ईमान लाते हैं, तकवा परहेजगारी इख्तियार करते हैं, उनके लिए वो बड़ा हिदायत का सामान है। आगे इरशाद फरमाया वल यहकुम अहलुल इंजील बिमा अनज़लल्लाहु फी वमन लम यहकुम बिमा अनज़लल्लाहु फऊलाइका हुमुल फासिकून, और इंजील वालों को भी उसी के मुताबिक हुक्म करना चाहिए जो अल्लाह ने उसमें नाजिल फरमाया, और जो उस के मुताबिक फैसला ना करे जो अल्लाह ने नाजिल किया तो वही लोग नाफरमान हैं, तो वही लोग नाफरमान हैं। अब यहाँ जो इरशाद फरमाया कि इंजील वाले उसके ऊपर हुक्म करें, तो इससे क्या मुराद है? इससे मुराद ये कि इंजील में तो ये बयान हुआ है कि बाद में हुजूर अलैहिस्सलाम तशरीफ लाएंगे, अल्लाह ने इनको जो किताब अता फरमाएगा, ये सारी चीज़ें इंजील में बयान हुई हैं, तो इंजील वाले उसी पर ही हुक्म करें और वो हुजूर अलैहिस्सलाम की नबूवत का इकरार करें और आप सल्लल्लाहु अलैहि वसल्लम पर ईमान ले आएं। तो यहाँ पर जो इंजील वालों को कहा गया तो वो इस एतबार से, बाद ने इसकी तौजीह ये बयान की कि इंजील के वो अकामात जो कुरान में मनसूख ना हुए वो उस पर अमल करें, लेकिन बहरहाल तहकीक यही है कि जब अल्लाह की तरफ से दूसरी किताब बाकायदा किस नबी पर नाजिल हुई तो अब पिछली किसी और पर अमल करना वो जायज़ नहीं। हाँ, उस किताब की रोशनी में जो कुछ उसमें अल्लाह ने बरकरार रखा और जो पिछली चीज़ों को मनसूख नहीं किया तो वो इस तौर पर अमल करेंगे कि उस नबी पर ईमान लेकर आएं और उस किताब पर। अब जैसे हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम दुनिया में आखिरी नबी बनकर मबूस हो गए तो अब इंजील तौरात और किसी उस किताब पर वो अमल नहीं होगा, बल्कि इन किताबों में यही मौजूद है कि जब वो नबी दुनिया में आ जाएंगे, जैसे कुरान पाक में हज़रत ईसा अलैहिस्सलाम के बारे में व मुबश्शिरन बिरसूली याती मिन बाद इस्मुहु अहमद, कि हज़रत ईसा अलैहिस्सलाम बशारत देते रहे खुशखबरी, क्यों? मेरे बाद अहमद मुस्तफ़ा दुनिया में तशरीफ़ लाने वाले। तो हुज़ूर सल्लल्लाहु तआला अलैहि वसल्लम वो तशरीफ़ लाए, तो इसलिए मिराकल इस्लाम ने फरमाया मैं इब्राहिम अलैहिस्सलाम की तो वो दुआ हूँ और ईसा की वो बशारत हूँ, ईसा की वो बशारत हूँ, यानी हज़रत ईसा अलैहिस्सलाम ने जो खुशखबरी अता फरमाई है। आगे अल्लाह पाक इरशाद फरमाता है वअनज़लना इलैकल किताब बिलहक मुसद्दिकन लिमा बैन यदैही मिनल किताब वमुहैमिनन अलैही फहकुम बैनहुम बिमा अनज़लल्लाहु वला तत्तबिअ أهواءهم عما جاءك من الحق لكل جعلنا منكم شرعة ومنهاجا ولو شاء الله لجعلكم أمة واحدة ولكن ليبلوكم فيما آتاكم فاستبقوا الخيرات إلى الله مرجعكم جميعا فينبئكم بما كنتم فيه تختلفون। तर्जमा, और ए हबीब हमने तुम्हारी तरफ सच्ची किताब उतारी जो पहली किताबों की तस्दीक फरमाने वाली और उन पर निगेबान है, तो उन अहले किताब में अल्लाह के नाजिल करदा हुक्म के मुताबिक फैसला करो, और ए सुनने वाले अपने पास आया हुआ हक छोड़कर उनकी ख्वाहिशों को पैरवी ना करना। हमने तुम सब के लिए एक एक शरीयत और रास्ता बनाया है, और अगर अल्लाह चाहता तो तुम्हें एक ही उम्मत बना देता, मगर उसने ऐसा ना किया ताकि जो शरीयतें उसने तुम्हें दी हैं उनमें तुम्हें आजमाए तो नेकियों की तरफ एक दूसरे से आगे बढ़ जाओ। तुम सबको अल्लाह ही की तरफ लौटना है, तो वो तुम्हें बता देगा वो बात जिसमें तुम झगड़ते थे, जिसमें तुम झगड़ते थे। अब यहां पर तौरात और इंजील इनका तذکرہ हुआ, तो इनके बाद अल्लाह पाक ने कुरान मजीद फुरकान हमीद का तذکرہ फरमाया है कि ये कुरान ये खुद पिछली किताबों की तस्दीक करने वाला है। और यहां बात ये बात भी इरशाद फरमा दी, जब अहले किताब भी आपके पास कोई भी मुकदमात लेकर आते हैं तो आप इस किताब के जरिए से, कुरान के जरिए से आप उनके दरमियान फैसला फरमाए। और ये बात भी इरशाद फरमाई कि अल्लाह ने हर एक के लिए क्या फरमाया कि एक अलग शरीयत और एक रास्ता बनाया। यानी असल बेसिक तो दीन दीन इस्लाम है, हजरत आदम अलैहिस्सलाम से लेकर नबी पाक अलैहिस्सलाम तक सारे नबी एक ही ला इलाहा इल्लल्लाह, अल्लाह की तौहीद का दर्स देने के लिए। लेकिन फरमाया तुम्हारे लिए रास्ते कुछ ये जुदा बनाए, यानी अहकामात उसमें तब्दीली है ताकि अल्लाह तुम्हें आजमाए, और उसमें आसानियां भी हैं, यानी दौर चेंज हुए, अहकामात कई तब्दील हुए। अब नमाज रोज़ा ये इबादत तो रही हैं लेकिन तादाद वक्त इस एतबार से फ़र्क रहा। यहाँ ये बातें इरशाद फरमा दी कि इनमें बहुत सी हिकमतें हैं, तो तुम उनकी ख्वाहिशात की, यानी जो तुम्हारे सामने आ रहा है कोई मुकदमा लेकर आए, इनकी ख्वाहिशात की पैरवी ना करो, इनके नहीं बल्कि जो अल्लाह ने फरमाया है उसके ऊपर चलो। ये हर सुनने वाले के लिए, हर मानने वाले के लिए, हर ईमान वाले के लिए ये हुक्म है। और आगे इरशाद फरमाया बस नेकियों में एक दूसरे से आगे बढ़ो, फस्तबिकुल खैरात, नेकियों में एक दूसरे से आगे बढ़ जाओ। और ये एक बहुत प्यारा उसूल बयान फरमा दिया कि असल चीज अल्लाह को राजी करना है ना, तो इन चीजों में बहस मुबासे, जो फजूल किस्म के बहस मुबासे हैं, लग बहस मुबासे हैं, वो छोड़ो, जो काम करना है वो करो नेकियों के कामों में, आगे एक दूसरे से बढ़ो। आजकल भी ऐसा ही है, लोग कोई दीन का काम कर रहे हो, कई लोग टांगे खींचने वाले होते हैं, कई लोग बीच में आड़े आ रहे होते हैं, नहीं हम जो चाहते हैं यू हो। अरे भाई जो काम कर रहा है वो शरीयत सुन्नत के मुताबिक कर रहा है, ठीक है आप भी आगे बढ़े, अगर आप कहते हैं यही मैंने यूं करना है तो आप अपने तरीके से इसको यूं कर लीजिए, ना कि ये उसको भी आप दीन से रोक लीजिए। तो इस तरह के कई चीजों में फजूल अबहास जारी होती हैं, कोई उसका फायदा नहीं होता। और वैसे ही सोशल मीडिया इंटरनेट पर ऐसी अबहासें जारी होंगी, एक क्लिप बना रहा था वो कहता है उसका जवाब दो, वो बना रहा तो कहता है इसका जवाब दो, जबकि वो चीज ही ऐसी नहीं है कि उस पर किसी से सवाल किया जाए या जवाब मांगा जाए। नबी पाक अली सलातो सलाम की एक हदीस है, मिन हुस्नी इस्लामिल मरई तरकहु मा ला यानी, यानी इस मर्द के इस्लाम की खूबी ये, खूबसूरती ये है कि वो फजूल बातों को छोड़ दे, ला यानी कामों को, ला यानी बातों को वो छोड़ दे, इनमें ना पड़े। तो इसलिए इन चीज़ों का हमें भी ख्याल रखना चाहिए। और रज़ा इलाही, अल्लाह को राज़ी करने वाले काम, जी हाँ बिल्कुल उसमें मुकाबला लगाना चाहिए। मुकाबला लगाना है तो नेकियों के कामों में मुकाबला लगाएं, ये मुकाबला मकसूद भी है, महबूब भी है, रब तबारक व ताला ने इसे कुरान में बयान भी फरमाया है। अल्लाह पाक हम सबको ज़्यादा से ज़्यादा नेकियां करने की तौफीक अता फरमाए। और कुरान मजीद फुरकान हमीद की चंद आयात मुबारक जिनका आज हमने दर्स सुना है, इंशाल्लाह आइंदा प्रोग्राम में इंशाल्लाह आयत नंबर 49 से अपने इस दर्स का आगाज़ करेंगे। अल्लाह पाक कुरान मजीद फुरकान हमीद की तालीमात पर अमल पैरा होने की सआदतें अता फरमाए। आमीन बिजाह नबी जिल अमीन सल्लल्लाहु अलैहि वसल्लम। कुरान कुरान।